नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 20 गते शनिबार, वैशाख शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 3 मे सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले सरकारको नीति तथा कार्यक्रम सम्बन्धीका समाचारहरूलाई फरक फरक कोणबाट प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। प्राथमिकतामा संविधान संशोधन शीर्षकमा गोर्खापत्र दैनिकले प्रमुख खबर बनाएको छ। सरकार गठनका क्रममा द्विदलीय सहमतिबाट अघि सारिएको संविधान संशोधनको राजनैतिक एजेण्डालाई सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा राजनैतिक सहमतिमा संविधान संशोधनको विषयलाई प्राथमिकता दिइएको छ। कार्यान्वयनका क्रममा देखिएका समस्या सम्बोधनका लागि संविधान संशोधन प्रक्रिया अघि बढ़ाउने नीति कार्यक्रममा उल्लेख छ। संयुक्त सरकारको साझा संकल्प र सहमतिका विषयलाई समेत समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हस्तान्तरण भई राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढ़ाउने। यस्तै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र व्यवस्था विरूद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। स्वस्थ प्रतिस्पर्धा, सहकार्य र सह अस्तित्व हुने गरी राजनैतिक स्थायित्वमा पनि सरकारले प्रतिबद्धता जनाएको छ। संघीय शासन प्रणालीमा सेवा प्रवाहको प्रभावकारिताका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि सरकारको छ। संक्रमणकालीन न्यायका बाँकी कामलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता सरकारले पुनः दोहोर्याएको छ। विकास निर्माणमा देखिएका कमजोरीलाई सुधार गर्ने, विकासको ढाँचामा परिमार्जन गर्ने र विगतमा गरिएको भौतिक पूर्वाधार क्षेत्रका परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ। आयोजनाको स्रोतको आकलन गरी सम्पन्न हुन सम्भव नभएका परियोजना र त्रुटिपूर्ण परियोजना खारेजको लक्ष्य पनि सरकारले लिएको छ। युवा पुस्ता लक्षित गरी नयाँ स्टार्टअप कार्यक्रमलाई प्राथमिकता दिने सरकारको प्रतिबद्धता छ। तीनै तहको सरकारको समन्वयमा कृषि आधुनिकीकरण गरी रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिने पनि सरकारको नीति कार्यक्रममा उल्लेख छ। प्राथमिकतामा संविधान संशोधन शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रमुख खबरका रूपमा प्रकाशित छ। सूचना तथा प्रविधिमा लगानी गर्न आग्रह शीर्षकको खबर गोर्खापत्रबाटै लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2082का अवसरमा हिजो सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले मुलुकको सुशासन, विकास र सहसेवा प्रवाहमा सूचना तथा संचार प्रविधिको प्रयोगलाई अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो। सूचना तथा प्रविधिमा लगानी गर्न आग्रह शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिने शीर्षकको खबर लिँदैछौ। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर यसको दायरा फराकिलो गर्दै विस्तार गर्ने योजना अघि सारेको छ। सरकारको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी करार, कम्पनी, सामाजिक संस्था लगायतमा कार्यरत श्रमिक कर्मचारीलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिएको हो। कम्पनी, संस्था, सहकारी फर्म वा अन्य संगठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा वर्तमान सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै देशभित्रै रोजगारी अभिवृद्धि गर्न श्रमलाई सम्मान गर्ने परिपाटी बसाल्ने उल्लेख छ। इन्टरलाई पनि स्टार्टअपमा संलग्न गर्ने कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरिने शीर्षकको यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले पनि सरकारको नीति तथा कार्यक्रम सम्बन्धीकै खबरलाई प्रमुख खबर बनाएको छ। महत्वाकांक्षाको भारी बिसाउने नीति तथा कार्यक्रम शीर्षक कान्तिपुर लेख्छ। सार्वजनिक सेवा प्रवाह आर्थिक गतिशीलता र सामाजिक न्याय सहितको समृद्धि बढ़ाउन भन्दै सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। नयाँ महत्वाकांक्षी कार्यक्रम घोषणा गरिएको छैन, पुरानै कार्यक्रमको समीक्षा र कार्यान्वयनमा जोड़ दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त सदनमा आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। 155 बुँदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, अपराध अनुसन्धानदेखि सीमा सुरक्षाका विषयमा समेत सूचना प्रविधि प्रणालीलाई उपयोग गरिने उल्लेख छ। एआईको विकास र प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गरिने सरकारको नीति छ। सामुदायिक र निजीको पाठ्यक्रममा एकरूपता ल्याउने नीतिसहित निजी विद्यालय नियमन मापदण्ड तयार गर्ने सरकारको प्रतिबद्धता छ। विद्यालय शिक्षा विधेयक चालू संसदबाटै पारित गर्ने र भर्चुअल शिक्षण प्रणाली लागू गर्ने घोषणा पनि सरकारले नीति तथा कार्यक्रमबाट गरेको छ। स्नातक तह उत्तीर्ण र त्यसभन्दा माथिका विद्यार्थीका लागि न्यूनतम पारिश्रमिक समेत निश्चित गरी सातामा 20 घण्टा कामको व्यवस्था गर्दै कमाउँदै पढ्दैको नीति लागू गरिने सरकारको कार्यक्रम छ। नागरिक एप, ई गवर्नेन्स बोर्ड, डिजिटल बैंक, अनलाइन कर प्रणाली, हेलो सरकार, राष्ट्रिय परिचय पत्र, विद्युतीय खरिद प्रणाली ईजीपी, स्वास्थ्य तथा जनसांख्यिक दर्ता प्रणाली ई हेल्थ सेवा जस्ता डिजिटल पूर्वाधारलाई स्तरोन्नति र प्रभावकारी बनाइने सरकारको नीति छ। महत्वाकांक्षाको भारी बिसाउने नीति तथा कार्यक्रम शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। प्राथमिकता तोकेरै बजेट ल्याउन सुझाव शीर्षकको खबर गोरखापत्र दैनिकबाट लिँदैछौ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमका सन्दर्भमा मिश्रित प्रतिक्रिया आएको छ। सरकारले आर्थिक वर्ष 2082-83 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे सत्ता साझेदार दल र प्रतिपक्षी दलका नेता एवं पूर्व अर्थमन्त्रीहरूले सकारात्मक भएको प्रतिक्रिया दिँदै बजेटमा योजनाहरूको प्राथमिकीकरणमा ध्यान पुर्याउन सुझाव दिनुभएको छ। सफल अर्थमन्त्री मानिएका पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम मात्रात्मक रूपमा सुधारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नीति तथा कार्यक्रम मात्रात्मक र सुधारात्मक रूपमा आयो, जबकि देशको आवश्यकता प्रशासनिक आर्थिक सुशासनको क्षेत्रसहित सबैमा गुणात्मक रूपान्तरणको अपेक्षा थियो। तर केही कुरा सुधारात्मक छन्, अब बजेट कस्तो आउँछ यी सबै कुरा त्यसमै भर पर्छ। प्राथमिकता तोकेरै बजेट ल्याउन सुझाव दिन्छु। पूर्व अर्थमन्त्रीहरू नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महत, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रममा उल्लेखित परियोजना पुनर्संरचना गर्ने विषय बजेटमा प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा छरिएका स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत बीमामा शीर्षकको खबर प्रकाशित छ। सरकारले छरिएर रहेका सरकारी मातहतका विभिन्न निकायबाट सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत गरी स्वास्थ्य बीमा बोर्ड मार्फत सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष, अर्थ मन्त्रालय अन्तर्गतको कर्मचारी संचय कोष लगायत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत गरी बीमा बोर्ड मार्फत संचालन गर्ने घोषणा गरेको हो। बीमा बोर्डका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा मात्र प्रत्येक वर्ष राज्यको 21 अर्ब रूपियाँ दोहोरो खर्च हुने गरेको छ। बीमा विज्ञ डाक्टर सुरेश तिवारीका अनुसार नीति तथा कार्यक्रममा समावेश भएका बीमाका कार्यक्रम नयाँ नभए तापनि छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकृत गर्ने योजना महत्वाकांक्षी भएको बताउनुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोड़िएका कार्यक्रम परिमार्जन शीर्षकको खबर लिँदैछौं। राष्ट्रपति प्रधानमन्त्रीका नाम जोड़िएर संचालित कार्यक्रम विवादित बनेपछि सरकारले परियोजनाको नाम परिमार्जन गरेको छ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति चूरे तराई मध्ये संरक्षण परियोजना र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम परिमार्जन गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनर्संरचना गरी राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा निरन्तरता दिइनेछ। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना 2073-74 लागू हुने गरी 10 वर्ष अवधिका लागि ल्याइएको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाम पनि परिमार्जन गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्ट्रिय महिला उत्थान कार्यक्रमका रूपमा सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन, सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी तमघास खण्डको रूरू र छत्रकोट क्षेत्रमा कालो पत्री शुरू गरिएको छ। मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा 41 किलोमिटर सड़क स्तरोन्नति र कालोपत्रको काम हुँदैछन्। मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको रूरू क्षेत्र र छत्रकोट गाउँपालिका तथा मदाने गाउँपालिका क्षेत्रमा सड़क निर्माणको काम भइरहेको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा 8,000 भन्दा बढ़ी खानेपानीका कुवा पधेरा थिए। सरकारी स्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन। कुवा पधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ़न थालेको छ। गाउँपालिकामा भएका धाराको मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुखाग्रस्त क्षेत्र घोषणा गरिएको छ। गाउँ गाउँमा सड़क निर्माण हुँदा अधिकांश कुवा मासिएका छन्। भएका सबै मुहान सुकेपछि महाली नदीबाट पानी तान्न 40 करोड़ रूपियाँको लिफ्ट खानेपानी योजनाको अध्ययन भइरहेको छ। यति ठूलो योजना गाउँपालिका र प्रदेश सरकारले बनाउन नसक्ने भएपछि संघीय सरकारसँग योजना माग गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो। पधेरा मासिए धाराको मूल सुक्यो शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्सले पनि सरकारको नीति तथा कार्यक्रमकै सम्बन्धको खबरलाई प्रमुख खबर बनाएको छ। हिमालय टाइम्सको अग्रपृष्ठमा केआईआईटीमा 2.5 महिनामै अर्की छात्राको शंकास्पद मृत्यु शीर्षकको खबर प्रकाशित छ। 700 नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता थपिएको सम्बन्धी यो खबर छ। सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालिएको छ परराष्ट्र मन्त्री शीर्षक दिएर पनि खबर छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले किटमा नेपाली छात्रा मृत भेटिएको घटना लगत्तै सत्य तथ्य छानबिनका लागि कूटनीतिक पहल थालिएको बताउनु भएको छ। मन्त्री राणाले घटना लगत्तै बिहिबार नै दिल्ली स्थित नेपाली दूतावास मार्फत घटनाको छानबिन गर्न कूटनीतिक पहल थालिएको जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रालयले घटना लगत्तै बिहिबार नै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारी र दिल्ली स्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ। मन्त्री राणाले भन्नुभएको छ, घटनापछि उडिसा सरकारले पनि विज्ञप्ति जारी गरी घटनाको छानबिन शुरू भएको जानकारी दिइसकेको छ। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। आजको नागरिक दैनिकमा पनि सार्वजनिक निजी साझेदारी साथसाथै सरकारको नीति तथा कार्यक्रम सम्बन्धीकै खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। नागरिक दैनिकको अग्रपृष्ठमा जहाँ जेब्रा क्रसिङमै जान्छ ज्यान शीर्षकको खबर लिँदैछौ। भारतका चर्चित कवि पीयूष मिश्रा भन्छन्, कहिलेकाहीँ लाग्छ जेब्रा क्रसिङमा जेब्रा नै उभिए पनि गाड़ीवालाले त्यसलाई ढालेर हिँड्छन्। जेब्रा क्रसिङको दुर्घटनालाई लिएर मिश्राले व्यङ्ग्य गरे जस्तै उदयपुरमा बिहिबार बिहान जेब्रा क्रसिङबाटै बाटो काट्दै गरेकी वृद्धा अटो टेम्पूले ठक्कर दिएपछि सड़कमै लड़ेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। 76 वर्षीय फूलमाया विकलाई तीव्र गतिको अटोले जेब्रा क्रसिङमै ठक्कर दिएको दृश्यले धेरैको मन दुखेको छ। विकको टाउकोमा चोट लागेको तर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। फूलमायाको अवस्था सामान्य भए पनि त्यो दुर्घटना निकै असामान्य रहेको सड़क इन्जिनियर आशिष गजुरेल बताउनुहुन्छ। पैदल यात्रुको सुरक्षाका लागि बनाइएको ठाउँ नै यति धेरै असुरक्षित हुनु दुर्भाग्य हो। गजुरेल भन्नुहुन्छ, यसले यातायात प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा पनि प्रणाली विरूद्ध गतिविधिको प्रतिवाद संविधान संशोधनको प्रतिबद्धता शीर्षक दिएर सरकारको नीति तथा कार्यक्रम सम्बन्धीकै खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट विद्युत प्राधिकरण घाटामा के हो सत्य शीर्षकको खबर लिँदैछौ। गत वर्ष नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको दावी थियो विद्युत प्राधिकरण 13.61 अर्ब रूपियाँ नाफामा छ। प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणलाई आईपीओ जारी गर्ने उद्घोष गर्नुभएको थियो तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले शुक्रबार श्वेतपत्र जारी गर्दै प्राधिकरण घाटामा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभयो। त्यो पनि 5.26 अर्ब रूपियाँ नोक्सानी। प्राधिकरणका कार्यकारी निर्देशक साक्यले घाटामा रहेको विवरण सार्वजनिक गर्नुभयो जबकि घिसिङले आर्थिक वर्ष 2072-73 8.89 अर्ब रूपियाँ खुद नोक्सानीमा रहेको प्राधिकरण त्यस यता नाफामा गएको दावी गर्दै आउनुभएको थियो। विद्युत बिक्री ब्याज तथा अन्य आमदानी बढ्दा नाफा बढ़ेको बताउँदै आउनुभएको थियो। यसबीचमा अधिकांश समय प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नै हुनुहुन्थ्यो तर अहिले विद्युत प्राधिकरण घाटामा गएको सम्बन्धीको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा पनि सरकारको नीति तथा कार्यक्रमकै प्रसंग प्रमुख खबरका रूपमा प्रकाशित छ। नागरिक दैनिकबाट देउडा शहरमा कसरी भित्रियो शीर्षकमा नन्दकृष्ण जोशीको सामग्री लिँदैछौ। सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विधा हो देउडा। संचार जगतमा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो। शुरू शुरूमा मान्यजन घर परिवार वा समाजका व्यक्तिले नसुनुन् भन्नका लागि यो गीत वन जंगलमा गाईवस्तु चराउँदा घाँस दाउरा काट्दा या भैंसी चराउँदा गाइने गरिन्थ्यो। गीतका धेरै भाका हुन्छन् ती भाका विशेष गरी गायकलाई कण्ठप्राय हुने गर्छन्। गाउँघरमा त्यसबेला गीत गाउने मानिसलाई दुखारी विरही भन्ने गरिन्थ्यो। कोही कोही त यस्ता मानिसलाई पागलसम्म भन्थे। डेढी कदम चालेर खेलिने खेल भएकाले गीतमा भन्दा खेलमा त्यसबेलाका मानिसको रोजाई बढ़ी हुन्थ्यो। पहिले बायाँ गोडा उचालेर अनि डेढ स्टेप चलाएर बायाँबाट दायाँतर्फ अघि सर्दै खेलिने खेल नै देउडा हो। गोलाकार रूपमा ठूलो समूहमा यो खेल खेलिन्छ। कुनै पनि गीतलाई डेढ पटक उच्चारण गरेर गाइन्छ। सवाल जवाफमा आधारित हुन्छ देउडा या देउडा गीत। देउडा गीतका दुईवटा हरफ हुन्छन्। लोकछन्दमा आधारित गीतको एउटा पाउमा 14 अक्षर र अर्को पाउमा पनि 14 अक्षर गरी 28 अक्षरको संयुक्त आकार नै देउडाको वास्तविक रूप हो। यो खबर यो प्रसंग आजको नागरिक दैनिकमा देउडा शहरमा कसरी भित्रियो शीर्षक दिएर नन्दकृष्ण जोशीको सामग्री प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा 18,000 घर पुननिर्माण शीर्षकको खबर प्रकाशित छ। 2072 वैशाख 12 गतेको महाभूकम्प र त्यसपछिका पराकम्पका कारण ध्वस्त भएका घरमा 10 वर्षमा 88,000 घर पुननिर्माण सम्पन्न भएका छन्। त्यसबेला जिल्लाका 90,904 लाभग्राहीको घरमा क्षति पुगेको थियो। खानेपानी, शौचालय, बिजुली लगायतका न्यूनतम सुविधासहितको 88,000 निजी आवास पुननिर्माण भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। राष्ट्रिय जनगणना 2068 अनुसार जिल्लामा 68,000 निजी घर थिए, तर लाभग्राहीको संख्याका आधारमा जिल्लामा अझै पुननिर्माण सकिएको छैन। त्यसबेलाको जनगणना कायम घरधुरी भन्दा 20,000 बढ़ी निजी आवास पुननिर्माण भएका छन्। यो खबर 18,000 घर पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय आजका लागि सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।